नमस्कार, कार्यक्रम आजको सन्दर्भमा स्वागत गर्छु म निरज पिठाकोटे। सामुदायिक रेडियो नारायणी एफएम 103.8 मेगाहर्ज र इन्टरनेट अनलाइनको www.radionarayani.org.np तथा अफिसियल फेसबुक पेज नारायणी एफएम 103.8 मेगाहर्ज बिरगन्जबाट पनि हरेक दिन बिहान 7 बजेदेखि 7:15 बजेसम्म प्रसारण हुने कार्यक्रम आजको सन्दर्भमा हामी विभिन्न विषयमा समसामयिक विषयमा छलफल र संवाद गर्छौँ। कार्यक्रम आजको सन्दर्भमा आज हामी खास गरी यो कोरोना भाइरस संक्रमणका कारणले बालबालिकामा परेको प्रभावको विषयमा कुराकानी गर्छौँ। अहिले दोस्रो लहरमा फैलिएको कोरोना भाइरसका कारणले गर्दाखेरि हरेक देशमा बालबालिकाहरूमाथि प्रभाव परिरहेको छ। पहिलो लहरमा कोरोना भाइरस संक्रमणका कारणले गर्दा दक्षिण एसियामै सबैभन्दा बढी प्रभाव परेको थियो र त्यतिखेर झन्डै 1100 आमाहरूको मृत्यु हुँदाखेरि बालबालिकाहरू निकै भयावह अवस्थामा जीवन उनीहरूको जोखिममा रहेको थियो। भाइरस संक्रमणले कुनै सिमाना नचिन्ने हुनाले यसले निम्त्याउने क्षतिलाई रोक्दै बालबालिकालाई सुरक्षित राख्नका लागि अति आवश्यक रहेको छ। तर यो सङ्कटमा महामारीमा बालबालिकाहरूमा कस्तो खालको प्रभाव परिरहेको छ र यसले कस्तो खालको जोखिमहरू निम्त्याउन सक्छ यसै विषयमा कुराकानी गर्छौँ। कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ जिल्ला समन्वय समिति अथवा एनजिओसिसी का सल्लाहकार पनि हुनुहुन्छ, लामो समय युनिसेफमा रहेर बालबालिकाको हकितका लागि काम गरिरहनु भएका ब्रिजकिशोर पटेल हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छौँ। ब्रिजकिशोर पटेलजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद
हजुर। यो महामारीको सङ्कटमा अहिले चाहिँ जुन खालको प्रभाव देखिएको छ, यो प्रभावले बालबालिकामा चाहिँ कस्तो खालको असर पारेको छ?
सबभन्दा पहिला निरजी तपाईँलाई म धन्यवाद दिन चाहन्छु र हाम्रो यो रेडियोलाई पनि म धन्यवाद दिन चाहन्छु। किन भन्दाखेरि यो अत्यन्तै महत्त्वपूर्ण विषय चाहिँ यहाँले जनतासम्म पुर्याउने चाहिँ जुन प्रयास गरिराख्नु भएको छ। अहिलेको यो कोरोनाको दोस्रो जुन लहर अहिले जुन हामी खेपिराखेका छौँ, हामी सम्पूर्ण देशवासी बनाऊ अथवा यो अन्तर्राष्ट्रिय समुदायले जुन अहिले यो कोरोनाको सामना जुन गरिराखेको अवस्था छ, यसमा हामी के देखिरहेछौँ भन्दाखेरि प्रभावित त सबै छन्, तर त्यो सबैमा प्रभावित भनेको बालबालिकाहरू बढी प्रभावित भइराखेको अवस्था छ। तर त्यो हाम्रो आँखाले नियाल्न सकिराखेको हामी देखिराखेका छैनौँ। किन भन्दाखेरि यहाँ अहिले कस्तो छ भन्दाखेरि कोरोनाबाट अब ठुला मान्छेहरू प्रभावित भए होइन अनि मृत्यु भयो, त्यसका सङ्ख्यात्मक गणनाहरू गरेको देखियो होइन, त्यस्ता रिपोर्टहरू पब्लिस गरेको देखिन्छन्, सोसल मिडियाहरूमा पनि त्यही रिपोर्टहरू आएको देखिन्छ। कति चाहिँ प्रभावित भए, कति चाहिँ निको भए, कतिको डेथ भयो भन्ने कुराहरू आइरहेछ। तर त्यसले बालबालिकाहरूमा कतिको प्रभाव परिराखेको छ भन्ने कुरो त्यतातिर कसैले ध्यान दिएको देखिराखेको अवस्था छैन। किन भन्दाखेरि बालबालिका भनेको प्रत्येक बच्चा अभिभावकमा निहित छन् होइन, उनीहरू आफैले हरेक थोक गर्न सक्ने उनीहरूको सक्षमता हुँदैन, उनीहरू अभिभावकसँग जोडिएका हुन्छन् र अभिभावक प्रभावित हुने बित्तिकै, अभिभावकको मृत्यु हुने बित्तिकै अभिभावकमा जब यसको प्रभाव पर्छ स्वाभाविक रूपमा त्यहाँ बच्चा चाहिँ प्रभावित हुन्छ। पहिलो कुरो यो कोरोना भाइरसको इफेक्टलाई हामीले त्यसरी निहालेर राख्नुपर्छ भन्ने। अर्को बाटो के छ भन्दाखेरि बच्चाहरू अहिले शिक्षामा जोडिएका छन् र अहिले शैक्षिक क्षेत्र सम्पूर्ण रूपमा अहिले ठप्प छ, बन्द छ होइन, अहिले देश चाहिँ लकडाउनको अवस्थामा गइराखेको छ, कतिपय जिल्लाहरू अहिले चाहिँ अब निषेधाज्ञाको सामना गरिराखेको अवस्था छ होइन, पूर्ण रूपमा सबै जिल्ला अहिले चाहिँ अब बन्द भएको अवस्था छैन, तैपनि देशभरिका शैक्षिक संस्थाहरू त बन्द छन् र त्यहाँ शैक्षिक संस्थाबाट जुन खालका जुन शिक्षाहरू बच्चाहरूले पाइरहेका थिए र त्यो आधारमा अहिले उनीहरू घरमा बस्नुपर्ने अवस्था छ। घरमा बस्दाखेरि उनीहरूलाई पनि कस्तो छ भन्दाखेरि दुई तिन खालको प्रेसर उनीहरू खेपिराखेका छन्। एउटा के छ भन्दाखेरि उनीहरू दिनहुँ सुनिरहेछन् ओहो कोरोना भाइरसले यति मान्छे मरे होइन. हाम्रोमा के देखिन्छ भन्दाखेरि अब बुझेका मान्छेहरू पनि अथवा नबुझेर होस् अब के भनौँ त्यसलाई, किनभने सोसल मिडिया जब युज गरिराखेका छन् मान्छे त त्यसले त कम्तीमा विचार गर्नुपर्छ कि म चाहिँ कस्तो खालको सूचनालाई कति हदसम्म सम्प्रेषण गरौँ, त्यो चाहिँ विचार गर्ने अवस्था चाहिँ देखिराखेको छैन. किन भन्दाखेरि सोसल मिडियामा प्राय अब मृत्युका लाइभ फोटोहरू होइन, जलाइराखेका लाइभ फोटोहरू, यस्ता कुराहरू अहिले चाहिँ प्राय अब सोसल मिडियाबाट प्रसारण भइरहेका छन्. र बच्चाहरू पनि अहिले के छन् भन्दाखेरि लास्ट इयर जुन कोरोना भाइरसको इफेक्टको सामना गर्नु पर्यो त्यतिखेर विद्यालयहरूले क्याम्पसहरूले अब तपाईँको अनलाइन एजुकेसनका कुराहरू जुन अगाडि बढायो र त्यसबाट प्राय बच्चाहरू अहिले अब मोबाइल के अरे तपाईँको कम्प्युटरसँग उनीहरू अभ्यस्त भए र उनीहरू पनि अब अहिले चाहिँ अब घरमा बस्दाखेरि पनि अब के गर्ने त भन्दाखेरि त्यही कम्प्युटरमा बसेर खेलिरहेछन् त मोबाइलमा बसेर केही हेरिरहेछन्, त्यस्तो फोटोहरू हेर्दाखेरि बच्चाहरू त्रसित भइरहेछन् होइन, त्यस्ता न्युजहरू सुन्दाखेरि बच्चाहरू त्रसित भइरहेछन्. त्यसले गर्दाखेरि अब यस्ता प्रभावले बच्चामा के हुन्छ भन्दाखेरि मेन्टल प्रोब्लम होइन, उनीहरूको मानसिक अवस्थामा चाहिँ छिन्न भिन्नता चाहिँ हामी देखिराखेका छौँ. कतिपय अवस्थामा बच्चाहरू अब जस्तै अब डराउने होइन, राति निद्रा नलाग्ने, अनि त्यसपछिबाट ऊ चिडचिडाउने, अनि के अरे बाहिर जान खोज्ने होइन, यस्ता खालका कुराहरू उनीहरूको एउटा मानसिकतामा आएको हामी अहिले महसुस गरिराखेका छौँ भने, अर्को के छ भन्दाखेरि ए हाम्रो इक्जामकै बेलामा यो यस्तो आयो, लास्ट इयर पनि यिनी बच्चाहरूको इक्जामकै बेलामा कोरोना भाइरसको इफेक्ट देखियो र लकडाउनको सामना गर्नु पर्यो, इक्जाम दिन पाएनन् होइन. यो वर्ष पनि के थियो भन्दाखेरि अहिले इयरली इक्जाम सुरु भइरहेको थियो बच्चाहरूको, अनि त्यही पिरियडमा के हो भन्दाखेरि अहिले कोरोना भाइरसको इफेक्ट देखियो र विद्यालयहरू बन्द भयो, लकडाउनको अवस्थामा हामी पुगिराखेका छौँ. त्यसले गर्दाखेरि अब यो सबै कुराले गर्दाखेरि बच्चाहरूमा कहीँ न कहीँ के भइरहेको छ भन्दाखेरि मेरो भविष्य अन्धकार हुन लाग्यो कि, म अब पढ्न नपाउने भएँ कि, म चाहिँ राम्रो शिक्षा नपाउने भएँ कि, मेरो भोलि डिग्रीमा चाहिँ सबैले प्रश्न चिन्ह उठाउँछ ए यी बच्चाहरू त कोरोनाको पिरियडमा पास भएका बच्चाहरू हुन् भनेर, फेरि मेरो जब पर्फर्मेन्समा अथवा भोलि म कुनै ठाउँमा एप्लाई गर्दाखेरि मेरो सर्टिफिकेटलाई त्यो एङ्गलबाट हेरिने हो कि, जस्ता किसिमका सोचहरू विचारहरू बच्चाहरूमा आइराख्दाखेरि बच्चाहरू पक्कै पनि हामी के देखिरहेको छ भन्दाखेरि यो महामारीको कारणले गर्दाखेरि मानसिक रूपमा पनि तनावमा छन्, प्रभावित भइराखेका छन्. तर यी कुरालाई अब अभिभावकहरूले सामाजिक कार्यकर्ताहरूले पढे लेखेका बुद्धिजीवी समाजसेवीहरूले यी कुराहरूलाई बुझेर अभिभावकहरूले यी कुरालाई बुझेर बच्चाहरू घरमै छन्, घरमै उनीहरूसँग एउटा राम्रो वातावरण दिन आवश्यक मैले देखिरहेछु. त्यसले गर्दाखेरि हामी अहिले समग्र रूपमा के रहेछ भन्दाखेरि यो कोरोना भाइरसले गर्दाखेरि मान्छे प्रभावित हुनु, मान्छेको डेथ हुनु र त्यसबाट पक्कै पनि सम्पूर्ण बच्चाहरूमा त्यसको नराम्रो प्रभाव परिराखेको हामी देखिराखेका छौँ. कति बच्चाको आमाको मृत्यु भयो, बुवाको मृत्यु भयो, एउटै घर परिवारबाट अहिले के स्थिति आए देखियो भन्दाखेरि नेपालमै 3-6 जनासम्म मान्छेको मृत्यु भयो होइन. त्यो अवस्थामा त्यो घर परिवारभित्रका बच्चाहरूको अवस्था त पक्कै पनि एकदमै नाजुक भयो. अब त्यो बच्चालाई केयर गर्ने को, त्यो बच्चालाई भोलि प्रोटेक्ट गर्ने को है, त्यो बच्चाको भोलिको शिक्षाको अवस्था के भनेपछि यो अहिले सबभन्दा ठुलो चुनौतीको विषय हामी देखिराखेका छौँ र त्यो हाम्रो बच्चाहरूले सामना पनि गरिराखेको अवस्था छ.
जसरी अहिले अब यो कोरोना सङ्क्रमणका कारणले हेर्दाखेरि पछिल्लो दोस्रो लहरको कोरोना सङ्क्रमणले चाहिँ प्रदेश 2 मात्रै अहिलेसम्मको तथ्याङ्क हेर्दाखेरि 594 जना एक वर्षदेखि जन्मिएदेखि 10 वर्षसम्मका बालबालिकाहरू प्रभावित भएका रहेछन् अथवा सङ्क्रमित नै भएका रहेछन् होइन. यो सङ्क्रमणको अवस्था हेर्दाखेरि तथ्याङ्क हेर्दाखेरि जसरी सबैभन्दा बढी चाहिँ धनुषामा 119 जना सङ्क्रमित भएका छन्, त्यसपछि दोस्रोमा चाहिँ पर्सा जिल्ला 113 जना सङ्क्रमित भएका छन्. यो जन्मिएदेखि दस वर्षसम्मका बालबालिका उमेर समूहका बालबालिका मात्रै यति छन्। अब अझै अरू दस वर्षदेखि बिस वर्षसम्मका अन्य बालबालिकाहरू युवा किशोरीहरू पनि छन्। यसले गर्दाखेरि चाहिँ हाम्रो अबको यो अवस्थामा चाहिँ आगामी दिनमा हाम्रो भनौँ न जनशक्ति उत्पादनमा पनि प्रभाव पर्ने भयो। अहिले नै यो स्वास्थ्यमा यति धेरै प्रभाव परिसकेपछि त हाम्रो जनशक्ति उत्पादनमा यो दक्ष जनशक्ति उत्पादनमा त स्वाभाविक रूपमा प्रभाव पर्छ। यसको नियन्त्रण र न्यूनीकरणका लागि चाहिँ हामीले खेल्नुपर्ने भूमिका कसले कहाँबाट के खेल्नु पर्ला?
एकदम राम्रो, यो हामीले विचार गर्नै पर्छ निरजी। कस्तो देखियो त भन्दाखेरि यो रोग र महामारीको जुन कुरो छ, विपदको जुन कुरो छ, त्यसलाई हामी कहिले पनि यही बेला आउँछ यही हुन्छ भन्ने कुरो आकलन गर्न सक्दैनौँ। र यसमा चाहिँ जहिले पनि हामी के देखिरहेछौँ भन्दाखेरि हाम्रो अब सङ्घीय सरकार होस् अथवा प्रदेश सरकार होस् अथवा स्थानीय सरकार होस्, यो तिन तहको सरकारको जुन परिकल्पना छ र जुन संरचनाहरू नेपालमा अहिले अहिले अब भइराखेको छ, त्यो पक्कै पनि के रह्यो त भन्दाखेरि यस्तो आपद विपदमा जहिले पनि के हुन्छ भन्दाखेरि एउटा अब पूर्व तयारीको लागि हामीले सोचिराख्नुपर्छ। त्यो खालको सोच चाहिँ स्थानीय सरकारहरूले बनाएको, प्रदेश सरकारहरूले बनाएको देखिएन होइन। किन भन्दाखेरि लास्ट इयर त हामीले एक खालको सामना त गऱ्यौँ नि होइन, यो कोरोनाको सामना गऱ्यौँ। अब यो त महामारीको रूपमा आएको हो अनि विश्वव्यापीमा यसले प्रभाव पार्यो भनेपछि लास्ट इयरमा हामीले यत्रो सामना गर्दा गर्दै पनि अब कमिङ डेमा पनि यसले केही इफेक्ट पर्न सक्छ भन्ने त्यो खालको पूर्व तयारी हाम्रा स्थानीय सरकारहरूले प्रदेश सरकारहरूले गर्न नसकेको अवस्था हामी देख्यौँ होइन। अर्को के छ त भन्दाखेरि अहिले पनि ए साँच्चीकै अब यो त महामारी दोस्रो महामारीको रूपमा त आइसक्यो, लास्ट इयरको भन्दा यसले चाहिँ अहिले चाहिँ बढी कुप्रभाव चाहिँ पारिराखेको छ। यो अवस्थामा पनि स्थानीय सरकारले पनि अहिले के गर्नुपर्छ भन्दाखेरि अलिकति बढी सजगता अपनाएर आफ्ना नागरिकहरूको जीव ज्यानको रक्षाको लागि, सुरक्षाको लागि, अब उसको स्वास्थ्य को लागि चाहिँ बढी ध्यान दिनुपर्छ भन्नेतर्फ इभन हामी पर्सामा पनि हामीले धेरै पालिकाले सोचेको हामी देखिराखेका छैनौँ। अहिले यत्रो महामारीको सामना गर्दा गर्दै पनि अहिले हेर्नु न, एउटा त धन्यवादको पात्र हाम्रो विजय महानगरपालिका देखियो होइन, त्यसपछि सिफरमय गाउँपालिका, सखर पर्सोनी गाउँपालिका, बहुदरमय नगरपालिका, अनि त्यसपछिबाट तपाईँको पर्सागढी नगरपालिका, यिनीहरूले अलिकति अब ढिलै भए पनि जीवस नागरिकको सवाललाई, नागरिकको जीव ज्यानको रक्षाको लागि, स्वास्थ्यको लागि अलिकति अब अगाडि आए होइन।
उहाँहरूले त पूर्व तयारी गर्नुभन्दा पनि बाध्यात्मक परिस्थितिमा आएर चाहिँ गर्नुभयो।
त्यही भनेको यो ढिलो गरेर आए है, यो कस्तो थियो भन्दाखेरि यो प्रतिकारात्मक यो कार्य हो होइन। किन भन्दाखेरि पूर्व तयारी भन्दा पनि प्रतिकारमूलक यो काम चाहिँ जो सुरु भयो होइन, अरू पालिकाहरूले चाहिँ यति पनि गरेनन् होइन, कि अहिले पनि कस्तो रहेछ भन्दाखेरि पालिकाहरूको सोच कार्यक्रम बजेट उनीहरूसँग छ होइन, बजेट लास्ट इयर उनीहरू जुन विनियोजन गरेछन् त्यो भौतिक निर्माणको लागि अहिले पैसा छुट्याइराखेका छन्। अहिले अहिले पनि के तकिराखेका छन् भन्दाखेरि असाढ आउँछ, असाढसम्म हामीले काम गर्छौँ, खर्च गर्छौँ, पैसा खर्नी आउँछौँ भनेर त्यही बाटो नाला मन्दिर मठ कुरिराखेका छन् होइन। यो सोचिराखेका छैनन् कि ए बाबा पहिला मान्छे बाँच्नु पर्यो होइन, पहिला हाम्रो जनताहरू बाँच्नु पर्यो, हाम्रा बालबालिकाहरू बाँच्नु पर्यो, हामी सबै बाँच्नु पर्यो, बाँचिसकेपछि भोलि विकासका कामहरू, निर्माणका कामहरू गरौँला होइन। मान्छे नै बाँचेन भने, बालबालिकाहरू नै बाँच्न सकेन भने यो विकास र निर्माण कसको लागि? यतातिर अहिले सोचिराखेको अवस्था देखिएको छैन, जसले गर्दाखेरि अहिले के छ त भन्दाखेरि गाउँ गाउँको घर घरमा मान्छे प्रभावित छन् होइन। सामान्य सिम्टम्सहरू प्रत्येक घरमा हामीले नियाल्दै गयौँ, खोज्दै गयौँ भने प्रत्येक घरमा एकजना दुईजना मान्छेहरू अहिले कोरोनाको सामान्य इफेक्टबाट प्रभावित भएको हामी देख्न सक्छौँ होइन। तर त्यतिसम्म हाम्रो स्थानीय सरकारको, हाम्रो प्रदेश सरकारको पहुँच हुन सकिराखेको अवस्था छैन र त्यो खालको क्यापेसिटी पनि अहिले स्वास्थ्य क्षेत्रबाट भएको हामी देखिराखेका छैनौँ। र त्यो नदेखिनुको कारण के हो भन्दाखेरि सरकार यस्तो मामलामा पहिलादेखि नै सजग रहेन जस्तो हामी भन्न सक्छौँ। त्यसले गर्दाखेरि जहिले पनि के हुन्छ भन्दाखेरि भोलि विपद आउँछ, यसको लागि हामीले सामना गर्नुपर्छ, त्यसले बालबालिका महिलालाई प्रभावित पार्छ, समग्र आम नागरिकलाई प्रभावित पार्छ भन्ने कुरो पहिलादेखि नै सोचेर स्थानीय सरकारले प्रदेश सरकारले बजेट विनियोजन गर्नुपर्छ, कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ, होइन सचेतनाहरू जागरण गर्नुपर्छ र त्यसका लागि विभिन्न मेकानिजमहरूसँगको सहकार्यमा कामहरू अगाडि बढाउनु पर्छ भन्ने एउटा पूर्व तयारी गर्नुपर्छ जुन चाहिँ भएको देखिएन।
हुन्छ हजुर, समय अभावका कारणले यहाँसँग हामी छुट्टिनै पर्ने बेला भएछ। समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हजुर हस्, धन्यवाद।
हजुर, उहाँ हुनुहुन्थ्यो ब्रिज किशोर पटेल, जो युनिसेफमा बालबालिका क्षेत्रमा काम गरिसक्नु भएको लामो अनुभव थियो उहाँसँग। र अहिलेको खास गरी कोरोना सङ्क्रमणको महामारीमा बालबालिकामा पर्ने प्रभाव असरहरूको विषयमा कुराकानी गऱ्यौँ। कार्यक्रमको समय सकिएको छ, भोलि बिहान फेरि अर्को विषय र सन्दर्भका साथ फेरि उपस्थित हुने नै छौँ। तबसम्मका लागि प्रविधिका आनन्दलाई धन्यवाद दिँदै म निरज पिठाकोटे बिदा हुन्छु। नमस्कार।
शान्तिको अपील गरेका छन्। केही दिन यताको झडपहरू पश्चात अब इजरायल र प्यालेस्टाइन बीच बदलाका कार्यवाही हुन थालेपछि अमेरिका, युरोपियन युनियन तथा युकेले दुवै पक्षलाई सकेसम्म चाँडो तनाव मत्थर पार्न आह्वान गरेका छन्। सोमबार राति प्यालेस्टाइनी विद्रोहीहरूले जेरुसलेमतर्फ रकेट प्रहार गरेपछि स्थिति थप बिग्रिएको थियो। केही दिन यताका हिंसामा सयौं मानिस घाइते भएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बन्द सत्रको बैठकमा मध्यपूर्वको अशान्तिबारे चर्चा भएको छ। अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले हमासलाई रकेट प्रहार गर्न रोक्न भनेका छन्। ब्रिटेनले तत्काल तनाव मत्थर पार्न आह्वान गरेको छ। टर्कीका राष्ट्रपतिले जोर्डन तथा कुवेतका नेताहरूसँग कुरा गरेपछि इजरायलले मुस्लिमहरूमाथि गरेको हमला अमानवीय भएको वक्तव्य दिएका छन्। अमेरिकी रक्षा मन्त्रालयले भनेको छ, अमेरिकी पनडुब्बी तथा सुरक्षा गस्तीमा खटिएका पानी जहाजको नजिक इरानी रिभोल्युसनरी गार्डसका दर्जनौं तेज गतिका डुंगा आएपछि अमेरिकी नौसैनिक जहाजले तिनीहरूमाथि चेतावनी स्वरूप कैयन गोली प्रहार गरेको छ। पेन्टागनका प्रवक्ताले रणनीतिक महत्वको स्ट्रेट अफ होर्मुजमा इरानी डुंगा अमेरिकी जहाजहरूको 130 मिटर नजिक आइपुगेको बताए। गत दुई सातामा यो दोस्रो यस्तो घटना हो। अमेरिकाको जर्जिया राज्यले गृहयुद्ध ताका पारित गरिएको कानून अन्तर्गत नागरिकहरूले पनि पक्राउ गर्न सक्ने नियम हटाएको छ। बाहिर दौड़िने कसरत गरिरहेका एक अश्वेत पुरूषलाई श्वेत पुरूषले गोलीहानी मारिदिएको एक वर्ष पश्चात यो कदम चालिएको छ। ती पुरूषले उनी चोर भएको ठानेर गोली हानेको बताएका थिए। 27 वर्षीय अहमाउद आरवरीलाई ग्रेगरी माइकल तथा उनका छोरा ट्राभिस माइकलले लखेटेर गोली हानेका थिए। एकजना छिमेकीले सो दृश्यको भिडियो खिचेका थिए। तीनैजना व्यक्ति हत्याको मुद्दा खेपिरहेका छन्। सन् 1863 पुरानो कानून खास गरी भागेका दासहरूलाई समाउन बनाइएको तर अहिले त्यसको प्रयोग अश्वेत अमेरिकीहरूलाई जथाभावी मार्न भइरहेको अभियानकर्मीहरू बताउँछन्। अमेरिकाको विशाल तेल पाइपलाइनमा साइबर हमला गर्ने समूहले आफ्नो जिम्मेवारी स्वीकार्दै एक विज्ञप्ति जारी गरेको छ। डार्कसाइडले आफ्नो वेबसाइटमा उसको लक्ष्य पैसा कमाउनु रहेको न कि समाजमा समस्या उत्पन्न गर्नु रहेको जनाएको छ। तेल ढुवानी सहज बनाउन लागू गरिएको आपतकालीन कानून कार्यान्वयन भएको छ। एफबीआईले शुक्रबार कोलोनियल पाइपलाइनमा भएको साइबर हमलाका निम्ति डार्कसाइड जिम्मेवार भएको बताएको छ। सेवा सुचारू गर्ने काम भइरहेको बताइएको छ। सो पाइपलाइनले दिनमा 25 लाख ब्यारेल तेल आपूर्ति गर्थ्यो। र वैज्ञानिकहरूले पृथ्वीका 5 महासागरका सबभन्दा गहिरा बिन्दुहरूबारे हालसम्मकै सबभन्दा विस्तृत जानकारी दिएका छन्। उनीहरूले प्रशान्त, आन्ध, हिन्द, आर्कटिक तथा दक्षिणी महासागरहरूको 10 महिना लगाएर अध्ययन गरेका थिए। मरियाना ट्रेन्च नामक सबैभन्दा गहिरो स्थलको बारे यसअघि नै जानकारी प्राप्त भइसकेको छ। पश्चिम प्रशान्त क्षेत्रमा सतहबाट 11 किलोमिटरको गहिराईमा सो स्थल छ। नयाँ जानकारी अनुसार हिन्द महासागरको सबभन्दा गहिरो क्षेत्र इण्डोनेसियाको तटभन्दा पर रहेको छ। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
बिहानी पखमा पुनः स्वागत छ। दुई वा सोभन्दा बढ़ी दल मिलेर प्रधानमन्त्री पदका लागि दावी पेश गर्न राष्ट्रपतिले गरेको आह्वानमा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गर्ने सम्भावना नरहेको नेकपा एमाले संसदीय दलका उपनेताले बताएका छन्। संसदमा सबैभन्दा ठूलो दल भए पनि भर्खरै विश्वासको मत प्राप्त गर्न असफल भएकाले पुनः ओलीको दावी नरहने ती नेताले बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा 76 उपधारा 2 बमोजिम सरकार बनाउन दावी गर्नका लागि बिहिबारसम्मका लागि समय दिएकी छन्।
कम्युनिष्ट पार्टीको एकल बहुमत प्राप्त प्रधानमन्त्रीका रूपमा पदभार सम्हालेका केपी शर्मा ओलीले विभिन्न घटनाक्रमसँगै सोमबारसम्म आइपुग्दा 275 जना सांसद रहेको प्रतिनिधि सभामा 93 जना सांसदको मात्रै साथ पाए। संसदमा विश्वासको मत गुमाएसँगै ओली नेतृत्वको सरकार कामचलाउ सरकारमा परिणत भएको बताइएको छ। यो सँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत पाउन सक्ने प्रतिनिधि सभाको सदस्यलाई दावी पेश गर्न आह्वान गरेकी छन्। संसदमा सबैभन्दा ठूलो दलको रूपमा रहेको प्रधानमन्त्री ओली नेतृत्वको नेकपा एमाले के फेरि दावी पेश गर्छ त? एमाले संसदीय दलका उपनेता सुभाष नेमाङ भन्छन्,
सायद हामीले त्यति सहभागिता जनाइराख्नु नपर्ला, किनभनेदेखि दुई वा दुई भन्दा बढी पार्टीको सरकार आऊ भनेर भर्खर विश्वासको मत नपाएको सरकार प्रमुखको नाताले त्यसमा प्रधानमन्त्रीले दावी गर्नुहुन्न होला। संविधान बमोजिम कसरी अगाडि बढ्छ भनेर हामी हेरिरहेका छौँ। संविधान बमोजिम हामी अगाडि बढ्छौँ।
जनता समाजवादी पार्टीको एउटा समूहले 7 दिने प्रधानमन्त्री ओलीले आशा गरेका बेला सोमबार एमालेकै 28 जना सांसदहरू मत विवादनमा अनुपस्थित भएका थिए, जसका कारण उक्त दलको आन्तरिक विवाद झनै गहिरिएको विश्लेषकहरूको भनाइ छ। मत विभाजनमा सहभागी नभएका माधव नेपाल झलनाथ खनाल समूहका सांसदहरूले नयाँ सरकार गठन प्रक्रियामा आफूहरूले के गर्ने भन्ने बारेमा कुनै निर्णयमा पुगि नसकेको बताएका छन्। तिनै मध्येका एक नेता भीम रावल,
परिणाम र यसबाट परेका प्रभावहरू के लाएर अनि अगाडिको बाटो तय होला, सायद छलफल गर्न बाँकी छ र यसका कानूनी राजनीतिक सबै कुरामा छलफल गरेपछि मात्रै अबको बाटो के हुन्छ भन्ने तय हो। अहिले निष्कर्ष गरिहालेको छैन, अब यसमा छिटै नै हामी प्रवेश गर्छौँ छलफलमा।
मत विभाजनमा अनुपस्थित हुने सांसदलाई के गर्ने भन्ने विषयमा अहिले नै बोल्नु हतार हुने बताएका एमाले नेता सुभाष नेमाङले उनीहरू बारे पार्टीमा छलफल गरेर निर्णय गरिने बताएका छन्। पार्टीको व्हिप उल्लंघन गरेको आधारमा एमाले ती सांसदलाई पदमुक्त गरे संसदमा उसको अवस्था केही कमजोर हुनेछ। नेत्र केसी, बीबीसी, काठमाडौँ।
बिहानी पखमा नेपाल बाहिरको एउटा विषय, उत्तर भारतमा गंगा नदीको किनारमा कम्तीमा 40 वटा शव फेला परेको अधिकारीहरूले बताएका छन्। ती शवहरू कसरी नदी किनारमा पुगे भन्ने विवरण स्पष्ट भएको छैन, तर स्थानीय संचार माध्यमहरूले ती कोविड बिरामीहरूको भएको हुन सक्ने जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ संजय ढकालबाट।
भारतको उत्तर प्रदेश तथा बिहार राज्यको सिमानामा नदी किनारमा 30 शव फेला परेको सोमबार बीबीसीले जानकारी पाएको छ। कतिपय संचार माध्यमले 100 शव फेला पारेको र तिनको अवस्था हेर्दा कैयन दिनदेखि ती शव नदीमा बगेको हुन सक्ने जनाएका छन्। स्थानीय अधिकारी अशोक कुमारले स्थानीय बासिन्दाहरूसँग सोधपूछ गरेपछि बीबीसीलाई ती शव उत्तर प्रदेशबाट बगेर आएको हुन सक्ने बताए। तिनलाई अब गाड्ने वा जलाउने उनले बताए। अधिकारीहरूका अनुसार ती शव फुलेका छन् अनि केही जलेका पनि छन्। गंगा नदीको किनारमा लाश जलाउने परम्परा अन्तर्गत ती त्यहाँ पुगेको हुन सक्ने एनडीटीभी च्यानलले उल्लेख गरेको छ। केही स्थानीय बासिन्दा तथा स्थानीय पत्रकारहरूले बीबीसी हिन्दीसँग कुरा गर्दै दाउराको अभाव तथा अन्तिम संस्कारको बढ़दो खर्चले गर्दा कतिपय परिवारहरू लाशलाई सोझै नदीमा हालिदिन बाध्य भएका हुन सक्छन्। एकजना स्थानीय बासिन्दा चन्द्रमोहनले निजी अस्पतालहरूले लुट मचाएको अनि अन्तिम संस्कारका खर्चहरू बढ़ेकाले मानिसहरू नदीमा लाश फ्याँक्न बाध्य भएको बताए। भारतमा कोविडका कारण 2,42,000 भन्दा धेरै मानिसको ज्यान गएको आधिकारिक विवरण छन्, तर विज्ञहरू यसको वास्तविक संख्या निकै धेरै हुन सक्ने ठान्छन्। कोरोना भाइरस महामारीको दोस्रो लहरले भारतलाई नराम्ररी प्रभावित पारिरहेको छ।
कोरोना भाइरस महामारी बीच कतिपय मानिसमा मानसिक स्वास्थ्य समस्या देखिन सक्ने भन्दै चिन्ताहरू व्यक्त भइरहेका छन्। मानसिक स्वास्थ्यको क्षेत्रमा थोरै लगानी गर्ने देशमा नेपाल पनि पर्छ। अहिले संक्रमितको संख्या बढ़न थालेको पृष्ठभूमिमा केही समय अगाडि हामीले प्रसारण गरेको मानसिक रोग विशेषज्ञ डाक्टर सरोज ओझासँगको अन्तर्वार्ता पुनः प्रसारण गर्दैछौ। सबैभन्दा पहिला हामीले निषेधाज्ञा जस्ता प्रतिबन्धात्मक कदमबीच कस्तो खालको मानसिक स्वास्थ्य समस्या पाउने गरिएको छ भनेर सोधेका छौं।
कतिलाई मन डराउने हुने एन्जाइटी डिसअर्डर अथवा एन्जाइटीको लक्षणहरू आएको छ, कतिलाई डिप्रेसन भन्छ, मन उदास हुने, दिक्क लाग्ने, त्यो मन उदासको लक्षणहरू आउने छन् कतिलाई, कतिलाई चाहिँ निद्रा नलाग्ने हुन्छ, अनि कति मान्छेहरूलाई त्यसरी तनाव वहन गर्नको लागि भनेर रक्सी र सुर्खीको सेवन बढेको देखिरहेको छु, जुन चाहिँ पछि गएर एउटा यसले पनि एउटा डिसअर्डर बनाउँछ, रक्सीको सेवनमा पानी पर्ने हुन्छ। त्यसरी यी विभिन्न किसिमका मनोसामाजिक समस्याहरू बढेको चाहिँ देखिरहेको
छु अहिले मैले। केही व्यक्तिलाई आफूलाई चाहिँ मलाई यो भएको छ भन्ने थाहा नहोला, होइन, कसरी थाहा पाउने आफैले र परिवारले पनि आफ्नो परिवारको कुनै सदस्यलाई यस्तो देखिएपछि यो चाहिँ यो बाटोमा गइरहेको छ है भनेर कसरी बचाउने उपाय गर्ने?
यो चाहिने भन्दा बढी मन डराउने, आत्तिने भएर निद्रा नलाग्ने, भोक नलाग्ने, अनि जति बेला पनि मन डराएर आउने, काममा ध्यान नजाने, त्यस्तो भयो भने चाहिँ अथवा कसैलाई चाहिँ डिप्रेसनको लक्षण भन्छ, कहिले जीवनमा अब के गर्न सकिन्न, बाँचेर के फाइदा भयो र उदास मन भइराख्ने, खुसी फिल नहुने, आफ्नो दैनिक काममा असर पर्ने, अथवा रक्सीको सेवन भनौँ त्यो नभइकन आफू निद्रा नलाग्ने, खानै पर्ने, खाएन भने हातहरू कामेर आउने, यो विभिन्न किसिमको रोग वृक्षको समस्याहरू चाहिँ हुन सक्छ, आत्महत्याको सोच आउन सक्छ। त्यसैले अब यस्तो खालको समस्याहरू छ भने यसरी आफ्नो परिवारले पनि यसलाई बुझेर, अहिले मानसिक भनेको कडा रोग होइन, यो कम कडा खालको, यो नियन्त्रण गर्न सकिन्छ। सबभन्दा मुख्य कुरा चाहिँ आफ्नो परिवारले यसलाई सकारात्मक रूपमा लिएर आफ्नो सान्त्वना दिने, ढाडस दिने र काउन्सिलिङको लागि अथवा उपचारको लागि मनोचिकित्सकलाई लान सक्यो भने यी सबै चिजलाई हामीले समयमा नै नियन्त्रण गर्न सक्छौँ।
अब यस्तो बेलामा व्यक्ति स्वयं आफैले यी कुराबाट टाढा रहन, योबाट बच्न के गर्नुपर्छ?
पहिलो कुरा चाहिँ हाम्रोमा एउटा सकारात्मक सोचको विकास हुनु पर्यो। हामीले धेरै सामाजिक सञ्जालमा नकारात्मक न्युजहरू मात्र हेरेर चाहिँ हाम्रो माइन्डलाई नकारात्मक बनाउनु पनि हुँदैन। सीमित मात्रामा चाहिने मात्र समाचारहरू हेर्ने, विश्व स्वास्थ्य संगठनले दिएका कुराहरू अथवा नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले दिएका इन्फर्मेसनहरूलाई हेर्नु पर्यो। तनाव हटाउन भनेर चाहिँ धुम्रपान रक्सी सेवन गर्ने, चुरोट सेवन गर्ने, सुर्ती खैनी सेवन गर्ने कामहरू गर्नु भएन। आफ्नो नजिकको मान्छेहरूसँग चाहिँ कनेक्सन, आफ्नो सोसियल कन्ट्याक्टमा रहने, स्वस्थ खानेकुराहरू खाने, विशेष गरेर भिटामिन सी बढी हुने खानेकुराहरू, हरियो सागपातहरू, प्रोटिन बढी भएको खानेकुरा, दुधजन्य पदार्थहरू बढी खाने, एक्सर्साइजहरू गर्ने, राति मात्रै सुत्ने, यी विभिन्न किसिमको उपायहरूले अहिले चाहिँ हामी आफ्नो मनोसामाजिक मनोविज्ञानलाई चाहिँ सकारात्मक राख्न सक्यौँ भने फेरि पहिलाको अवस्थामा पुग्न सक्छौँ होला।
सरकारले कोरोना संक्रमणका लागि अनेक उपाय गर्दै गर्दा यो चाहिँ मानसिक रोगहरू पनि हुन सक्छ, मान्छेलाई समस्या आउन सक्छ भनेर कतिको ध्यान दिएको पाउनु?
विश्व स्वास्थ्य संगठनदेखि सबै युएन एजेन्सीहरूले संसारभरि मानसिक स्वास्थ्यको समस्याहरू वृद्धि हुने, आत्महत्या बढ्न सक्ने, डिप्रेसन बढ्न सक्ने भनेको हुनाले अब राज्यले प्राथमिकता राख्नु पर्यो र यसलाई अहिले